नेपालमा धुवा रहित र धुवा सहित दुवै तरिकाहरूबाट हुने सुर्तीजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्वेशन र लत अमल सम्बन्धी सवाल सरोकारवालाहरूलाई आम संचार र बहसमा प्रस्तुत गर्दै यस सम्बन्धी नीति र व्यवहारमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाल विकास अनुसन्धान प्रतिष्ठान NDRI र किभु इन्टरनेसनल संघको प्राविधिक सहयोग एवं नेपाल अर्बुद रोग निवारण संस्था NCRS र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र NHEICC संघको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEद्वारा संरचित श्रृङ्खलाबद्ध सवाल सरोकार केन्द्रित अन्तर्क्रियात्मक पाक्षिक नियमित रेडियो प्रस्तुति कार्यक्रम लहर मुक्तिका लागि जुक्ति।
प्रिय सहभागी श्रोता, रेडियो मैगजिन शैलीमा करिब आधा घण्टा समय अवधिका लागि काठमाडौँ उपत्यकामा संयोजित यो नियमित कार्यक्रम देशभरिका 753 पालिकाहरूमा विभिन्न फ्रिक्वेन्सीहरूमा सञ्चालित महत्वपूर्ण एवं स्वतन्त्र रेडियो प्रसारण स्टेशनहरू लगायत रेडियो नेपाल राष्ट्रव्यापी नेटवर्क FM 98, 100 र 103 का साथै रेडियो कान्तिपुर 96.1 र 101.8 मेगाहर्जबाट अनि साउन्ड क्लाउड र अनलाइन मार्फत पनि नियमित प्रभावकारी प्रसारण सम्पादन गरिन्छ।
नमस्कार, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको यस पछिल्लो एवं नवीनतम 11 खण्डमा हार्दिक स्वागत गर्दछौ। म अचला
अनि म उपेन्द्र। सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्व्यसन विरुद्ध मुक्तिका लागि जुक्ति सुझाउने उद्देश्य र अभिलाषासँगै यो रेडियो प्रस्तुति लिएर आएका छौँ। आज लोकपर्व बडा दशैँको 8 दिन मा अष्टमी, लोकपर्व र चाडपर्वको यस माहौलमा हामी अधिकांश नेपाली छौँ, तर यसपटकको चाडबाड हाम्रा लागि विगतको जस्तो सहज पटक्कै छैन। कोरोना महामारीको प्रत्यक्ष परोक्ष प्रभावबीच मनाउँदै गरिएको यस चाडबाडलाई सुरक्षित र स्वस्थ रूपमा मनाऊ, हाम्रो तर्फबाट यही आग्रह र शुभकामना पनि।
प्रत्येक पाक्षिक अन्तरालमा नियमित प्रस्तुत गरिने यस रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको भागमा प्रवेश गर्नु अघि दुई साता अघि प्रस्तुत 10 भागमा हामीले विभिन्न उमेर समूहका महिला तथा पुरुषमा सुर्तिजन्य वस्तु पदार्थको प्रयोगको अवस्था र असरहरूका बारेमा सरोकारीहरूसँगको संवाद सुन्यौं।
गर्भवती हुँदा पनि खाएँ मैले, त्यो बच्चाहरू दुईटा जन्माए, खाइराखेको छु। अब म आफैलाई त्यस्तो केही अब थाहा नभएर भित्रभित्रै केही भएको भए मलाई अब केही थाहा भएन, होइन, खानु हुँदैन भन्ने पनि मलाई थाहा छ, होइन, खानु त हुन्थ्यो भन्ने पनि मलाई लाग्छ।
कोही मान्छे फोक्सोको क्यान्सर देख्नुभयो भने भोलिदेखि तपाईँलाई तुरन्तै बन्द गर्ने मन लाग्छ, किनभने त्यो जस्तो गाह्रो मान्छेलाई बाँच्नेलाई त्यो तानेर सास लिँदाखेरि उहाँको मुख, उहाँको शरीरको जुन चाहिँ अवस्था हुन्छ नि, त्यो देखेपछि चाहिँ छाड्नुपर्ने जस्तो देखिन्छ। अहिले पिउनुहुन्छ भने अहिले छोडिहाल्नुहोस्, नपिउने भए पिउने नपिउनुहोस्, त्यही मेरो आह्वान छ।
यस रेडियो प्रस्तुति लहरको आजको 11 खण्डमा हामी सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन र लत अम्मलले हुने घातक रोग क्यान्सर अनि यसले मानिसको स्वास्थ्य र आर्थिक पक्षमा पार्ने प्रभावका बारेमा चर्चा परिचर्चा गर्नेछौँ।
यसभित्र आज सुर्तिजन्य वस्तु पदार्थको सेवनका कारण क्यान्सर जस्तो घातक रोग लागेपछि त्यसले आफ्नो स्वास्थ्य र आर्थिक पक्षमा पारेको नकारात्मक असरका बारेमा क्यान्सरको उपचार गराइरहेका केही व्यक्ति र तिनको परिवारका सदस्यहरूको अनुभव।
रिपोर्ट आयो नि, त्यो रिपोर्ट आइसकेपछि प्रष्ट थाहा भयो हामीलाई अत्यन्तै
अनि सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवनले हुने घातक रोग क्यान्सर र यसले स्वास्थ्य र आर्थिक पक्षमा पार्ने प्रभावका बारेमा बागमती प्रदेश भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर प्रभु प्रसाद शाहसँगको कुराकानी सुन्नेछौ।
धुम्रपान र यो सुर्तिजन्य पदार्थ भनेको एउटा खतरनाक, जिन्दगी बर्बाद गर्ने रासायनिक तत्व हो। क्यान्सर रोग लागेपछि पैसा पनि गयो, मान्छे पनि गयो, खाएको हिसाबले पनि यो चाहिँ एकदमै पेनफुल हुन्छ
र सधैँ जस्तै अन्य सचेतनामूलक श्रव्य सामग्रीहरू पनि समेटेका छौँ। आउनुहोस् अब करिब आधा घण्टा हामी सँगसँगै छलफल र संवाद गरौं।
धूमपान तथा सुर्ती सेवन स्वास्थ्यका लागि हानिकारक छ। क्यान्सर जस्तो घातक रोगको प्रमुख कारक धूमपान तथा सुर्तीजन्य वस्तु पदार्थहरूको सेवन हो। यी वाक्यांशहरू तपाईँ हामी मध्ये धेरैले सुन्दै देख्दै आएका छौँ भन्नाले यी सन्देशहरूसँग तपाईँ हामी धेरै हदसम्म परिचित नै छौँ।
तर यी सन्देशहरूको बारेमा हामीले जान्दै सुन्दै परिचित हुँदै आए पनि नेपालमा क्यान्सर, श्वास प्रश्वास लगायतका विभिन्न नसर्ने रोगहरूबाट हरेक 2 घण्टामा एकजनाको अर्थात् वार्षिक 27,100 जनाको मृत्यु भइरहेको डरलाग्दो तथ्याङ्क पनि हामीसँगै छ, जसको प्रमुख कारकको रूपमा सुर्तीजन्य वस्तु पदार्थको सेवन, दुर्व्यसन, उत्पादन, बिक्री, वितरण र प्रयोग देखिएको छ।
यसरी जाने सुनेको कुरालाई व्यवस्था गर्नाले अर्थात् व्यवहारमा लागू नगर्नाले तपाईँ हामी वा हाम्रो परिवारका सदस्यहरू नै क्यान्सर लगायतका घातक रोगहरूको शिकार भइरहेका छौँ। त्यसैले यस प्रकारका सुर्तीजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्व्यसनको दलदलमा आफूलाई नपारेकै राम्रो हो भन्ने सल्लाह क्यान्सर पीडित भएर उपचार गराइरहनुभएका व्यक्तिहरूको छ। अब सुनौ क्यान्सरको उपचार गराइरहनुभएका केही व्यक्ति र परिवारका सदस्यहरूको अनुभव। गोपनीयताका लागि हामीले उहाँहरूको परिचय गोप्य राखेका छौँ।
हुन त क्यान्सर देखिनै थिएँ 30 इयर्स भइसक्यो भनौँ न। म कहिले पनि चाहिँ यो चाहिँ यो सुन्दर चाहिँ लड्ला चाहिँ थिएन। अब साथीहरूको बिचमा कहिले काहीँ डेली 4-5 सिरिज जान्दिनँ, कहिले काहीँ एउटा पनि लिन जान्दिन्छु, साथी चाहिँ त्यस्तो पनि होइन। क्याम्पसको बेला त्यही त होइन। अब फिजिकली त अब यही किसिमको सर्टन डिजिज आइसकेपछि पहिला जस्तै एक्टिभ हुन त गाह्रै हुन्छ, प्री डिजिज भइसकेपछि होइन। त्यसैले त्यसलाई आफैले चाहिँ एउटा कन्ट्रोल गर्नुपर्ने अवस्था पनि आउँछन्। यस अगाडि असारको जुन 15 हुन्छ नि दही चिउरा खाने दिन अलिकति सन्सो भएको थिएन त्यो दिनदेखि, अनि बिस्तारै खोकी आउनु थाल्यो। अनि खोकी कहिले टिकाउने कहिले नहुने, फेरि अब त्यसो कहिले तातो पानी खायो, कहिले खायो, अनि औषधि पनि खाइयो, औषधि अनि फेरि टिकु चाहिँ फेरि आउनु थाल्यो, त्यसो हुन थाल्यो। अनि त्यसो भएपछि अनि त्यो 2074 सालको हुनु, अनि यो त्यस्तै आफ्न महिनातिर यो खोकी चाहिँ अब निको नै नभएपछि यसरी चेकअप गर्नु पर्यो भन्ने किसिमले हल्का हस्पिटलमा गएको थिएँ। त्यहाँ चेकअप गर्दाखेरि त्यो बेला अब डाक्टरले यहाँ एक्सरेमा चाहिँ अब एउटा प्यासिस जस्तो देखियो, अनि उहाँले अब सुरुमा चाहिँ निमोनिया होला भन्ने एउटा एन्टिबायोटिक पनि त्यो पनि खाएँ, तर खोकी चाहिँ निको भयो। त्यसरी उहाँले यसरी यो सिटी स्क्यानै गरौँ भन्ने किसिमको कुरा आयो। सिटी स्क्यान गरिसकेपछि उहाँले चाहिँ त्यो चाहिँ बेटर हिसाबले चाहिँ क्यान्सर हस्पिटल कन्सल्ट गर्नुभएको हुन्छ। मेरो मदरको पनि झन्डै 6 वर्ष अगाडि त्यही केस भएको थियो, त्यही भएर अनि मेरो केटा चाहिँ मैले पनि वही डाक्टरहरूलाई हामीले गरेर मेरो पनि यसो आएछ भनेर उहाँलाई भनेपछि उहाँले चाहिँ एउटा बायोप्सी गरौँ त भन्ने कुरा आयो। सिटी गाइडेड बायोप्सी अनि त्यही दिन गरियो, अनि त्यसको अब केही दिनपछि रिपोर्ट आउँदाखेरि पोजिटिभ। त त्यही बेला चाहिँ अनि हाम्रो अब यहाँ साथीभाइ श्रृङ्खलाले एउटा पेट स्क्यान पनि लिइहालौँ न भन्ने कुरा भयो। त्यो बेला अब यहाँ पेट स्क्यान अब हप्ताको 2 चोटि मात्र हुने गरेको थियो, अनि त्यो पेट स्क्यान लिँदाखेरि चाहिँ स्टोमकमा एउटा सानो ऊ पनि देखियो, तर डाक्टरले के भन्यो भने अब यो त्यही हो कि होइन कन्फर्म गर्न सकिने, धेरै सानो छ र अब नहुनु पनि सक्छ, अरू पनि केही हुन सक्छ, तर हामीले किन यो यसको चाहिँ यो रिस्क लिने भन्ने किसिमले उहाँ चाहिँ ट्रिटमेन्ट सुरु गरौँ। अनि त्यही बेला डाक्टरले एउटा चाहिँ इजिएफआर टेस्ट पनि गरिहालौँ भन्ने कुरा पनि भयो। यो चाहिँ यहाँ नहुने इन्डियामा पठाउनु पर्ने भन्ने ठिकै छ भनेर हामी त्यो गरौँ गर्दाखेरि त्यसमा एउटामा चाहिँ पोजिटिभ देखियो, अरूमा चाहिँ नेगेटिभ आएको छ। अनि त्यो पोजिटिभ भएपछि दर्शाएर त्यो पोजिटिभ भएको चाहिँ एउटा चाहिँ एउटा प्लस पोइन्ट हो, एउटा ओरलबाट सुरु गरौँ भन्ने किसिमले ओरल सुरु गरिहाल्छ त्यसपछि। अनि त्यो सुरु गरिसकेपछि अब हाम्रो साथीभाइहरूले एकचोटि बाहिर कन्सल्ट पनि गर्ने हो कि अरू भन्ने किसिमको कुरा भयो। त्यसपछि म चाहिँ दिल्ली गएँ, अनि दिल्लीमा चाहिँ राजीव गान्धीमा गएँ, एक्ज्याक्टली यहाँकै जस्तै आएँ। अनि हामी चाहिँ यहीँबाट सबै कुरा त्यस्तै हो, ट्रिटमेन्ट यहाँको जुन रिफर गराइदिनु ठिकै छ भने चाहिँ हामी यहीँको ट्रिटमेन्ट गरौँ भने चाहिँ हामी यहीँबाट ट्रिटमेन्ट गर्छौँ। झन्डै 2 इयर्स जति गइसकेपछि फेरि अलिकति त्यो चाहिँ साइड चाहिँ इन्क्रिज हुन थाल्यो भने चाहिँ डक्टरले चाहिँ अब यो चाहिँ मेडिसिनले काम गर्नु छोड्यो। त्यसपछि चाहिँ अब नेक्स्ट अर्को मेरो जुन जिएफआरमा अरू नेगेटिभ भएकोले अरू गर्ने अब केमोथेरापी रिजाउने किसिमको लास्ट इयर दसैँदेखि चाहिँ दसैँको साखादेखि केमोथेरापी सुरु गरेँ, 12 साइकल सकियो। मेरो केस पनि यो ट्रिटेबल चाहिँ होइन तर कन्ट्रोल चाहिँ गर्न सकिन्छ भन्ने खालको, त्यही अनुसारले उहाँले ट्रिटमेन्ट सुरु गरेर राख्यो। र अहिले पनि अब मेरो जुन उसहरू नभए भने छ नि त अहिले त सिटीमा देखिन्छ, खालि टाइम चाहिँ रिड्युस भएको छ र जुन त्यो त्यसको जुन कफ भनौँ त्यो चाहिँ त्यस्तो केही पनि मलाई अहिले छैन। र 1 वर्ष अगाडि किमो सुरु गर्नुभन्दाखेरि चाहिँ अलिअलि कफ फेरि आउनु थालेर थियो, अनि किमो सुरु गरिसकेपछि चाहिँ बिस्तारै त्यो हराएर भयो। अहिले चाहिँ अब मैले भने चाहिँ चयनात्मक हो, लेट्स वेट एन्ड सी। एकचोटि ऊ लिइसकेँ, सिटी लिइसकेँ, अब अर्को एक महिनापछि फेरि अर्को सिटी लिएर सिटीको आधारमा अनि फेरि पदक लिएर
खगरमा रगत देखियो। अनि खास यो रगतको कारण के हो भन्दाखेरि अब हामीले जानेको एउटा चाहिँ टिबी भयो भने त्यो हुन्छ भन्ने थाहा थियो, एउटा क्यान्सर भएको हुन्छ भन्ने थाहा थियो, के पनि हाम्रो माने होइन होला भन्ने आशा के अनुमान। अनि यही राष्ट्रिय क्षयरोग छ नि, अब क्षयरोग केन्द्र त्यहाँ आएर चाहिँ टिबीको लागि हेऱ्यो, टिबी छैन। रोगको फाइन्ड आउट भएको भनेको तपाईँको चाहिँ टिचिङ हस्पिटल हुँदै ह्याम्स मास्टरमा चाहिँ टिचिङले चाहिँ ह्याम्समा पठायो रिपोर्टको लागि, हामीलाई त्यहाँ हिस्टो साइटोको लागि त्यो निकालेर
बायोप्सीहरू
गर्नको लागि चाहिँ ह्याम्समा गयौँ होइन। अब यहाँ जाने टाइम लाग्छ होइन, कहाँ छिटो हुन्छ त डक्टर साहब भनेर निरज बम भन्ने डक्टरले हेर्नु आयो। अनि त्यसपछि तपाईँको चाहिँ त्यहाँबाट हामी चाहिँ ह्याम्समा गइसकेपछि रिपोर्ट आयो नि, त्यो रिपोर्ट आइसकेपछि प्रष्ट थाहा भयो हामीलाई क्यान्सर चाहिँ लागेको रहेछ भन्ने कुरा। अब अहिले चाहिँ यो रोग लागिसकेपछि किमो नै चलाइसकेको कारणले तपाईँको एन्टिभाइरसहरू चाहिँ किल हुँदै जान्छ भित्र भन्ने हिसाबले अत्यन्तै सेन्सिटिभ भएर चाहिँ जानेकी चलिरहेको छ।
अहिले हामी नियमित रेडियो प्रस्तुति कार्यक्रम लहर मुक्तिका लागि जुक्तिमा सुर्तिजन्य वस्तु पदार्थको सेवनले हुने घातक रोग क्यान्सर र यसले स्वास्थ्य र आर्थिक पक्षमा पार्ने प्रभावका बारेमा छलफल सुनिरहेका छौँ। भर्खरै हामीले सुनेको क्यान्सरको उपचार गराइरहनुभएका केही व्यक्ति र परिवारका सदस्यको अनुभवबाट पनि थाहा पायौं क्यान्सर लागिसकेपछि कति गाह्रो हुन्छ भनेर।
यो खराब बानी हो भन्ने कुरा थाहा हुँदा हुँदै पनि तपाईँ हामी मध्ये कतिपय धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थको सेवन दुर्व्यसन र कुलतमा परिरहेका छौं। लहै लहैमा आदत बनिसकेको कुरा चाल्नै नपाई हामी सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको यस्तो लतम्बली बन्छ जसबाट छुटकारा पाउन समेत तपाईँ हामीलाई गाह्रो पर्छ।
परिणाम स्वरूप हामीले सुर्ती चुरोट, खैनी, गुटखा जस्ता हानिकारक सुर्तीजन्य वस्तु पदार्थमा हरेक दिन फजुल खर्च त गरिरहेका हुन्छौ नै, यसको निरन्तर र लामो समयसम्मको सेवनले हामीलाई क्यान्सर जस्तो भयानक रोगको शिकार बनाउँछ र त्यसपछि आफ्नो शरीरलाई हुने पीडा, उपचारमा भोग्ने शास्ति, धन सम्पत्तिको सत्यानाश र अन्तत यही गलत आदत वा भनौ लत अम्मल नै हाम्रो मृत्युको कारक पनि बन्न सक्छ।
त्यसैले धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवन दुर्व्यसनको अम्मली हुनबाट आफू र आफ्नो परिवारलाई हामीले जोगाउनै पर्छ, किनभने धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थ हामी जुन दिनबाट सेवन गर्छौँ त्यही दिनबाटै हामी बेफाइदा नै मात्र पाउँछौँ।
धन सम्पत्ति, पैसाको नाश, रोगको असह्य पीडा अनि स्वास्थ्यको पनि सर्वनाश र अन्तत अकाल मृत्यु, यो बाहेक धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूले हामीलाई केही पनि दिँदैनन्। त्यसैले धूमपान तथा सुर्तिजन्य वस्तु पदार्थबाट आफूलाई टाढै राख्नुपर्छ भन्नुहुन्छ बागमती प्रदेश भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर प्रभु प्रसाद शाह। कुराकानीमा हुनुहुन्छ सहकर्मी उपेन्द्र।
सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरू छन् विभिन्न, चुरोट, बिडी आदि नाममा, यसको लतम्बल र सेवन दुर्व्यसनले कस्तो कस्तो स्वास्थ्य जोखिमहरू पर्छ?
सुर्तिजन्य पदार्थमा लाखौं लाखौं रासायनिक केमिकलहरू पाइन्छ, त्यसमा पनि मेन चाहिँ यो टार्सेनिक हुन्छ, टार भन्छ त्यसलाई होइन, त्यो टार चाहिँ क्यान्सरको लागि एकदमै खतरनाक हुन्छ, त्यो कारक तत्वमा आउँछ। जस्तै अब धुम्रपानले निम्त्याउने रोगहरूमध्ये मेन रोग त सबभन्दा पहिला चाहिँ यो क्यान्सरै भयो होइन, मुटुको रोग होइन, अरू दमको रोग, त्यो नसाहरूको रोग होइन, नसा खुम्चिने, मुटुको लागि असर पार्ने धेरै प्रकारको रोगहरूलाई निम्त्याउन सक्छ।
अनि क्यान्सरमा चाहिँ के को क्यान्सरको जोखिम बढी हुन्छ अथवा कस्तो क्यान्सरको जोखिम हुन्छ यस्तो सुर्ती अम्बलीहरूलाई?
जस्तै अब चुरोटहरू, बिडीहरू होइन, हुक्काहरू, यिनीहरू तान्यो भने सबभन्दा मेन चाहिँ फोक्सोको क्यान्सर हुने चान्स बढी हुन्छ। त्यसै अर्को चाहिँ सुर्ती चपाउने जर्दाहरू, गुटकाहरू, यिनीहरूको सेवन गर्दाखेरि मुखको क्यान्सरहरू जस्तै जिब्रो क्यान्सर, मुखभित्र गालाको क्यान्सर एकदमै हाई रिस्क हुन्छ।
त्यसो भए यो सुर्ती, चुरोट, बिडी त्यसै गरी भुक्का यसबाट हुने चाहिँ क्यान्सर कहाँ कहाँसम्मको हुन सक्छ त कुन कुन ठाउँको?
धुम्रपान गर्यो भने अब क्यान्सरको हिसाबले त सबैमा हाई रिस्क हुन्छ। मेन भनेको जस्तै अब हुक्का सुगरेट बिडी यिनीहरू खायो भने जस्तो धुवा उडाउने खालको खायो भने फोक्सो र घाँटीको क्यान्सर हुन सक्छ। अर्को चाहिँ यो स्टोमकलाई पनि समस्या पार्छ, ब्रेस्टमा पनि स्मोकिङले क्यान्सरको कारक तत्त्वमा पर्छ। त्यस्तै अब यो सुर्ती र यो गुटका खायो भने मुखको जिब्रोको क्यान्सर भनौँ या जिब्रो र गालाभित्रको होइन यिनीहरू चाहिँ ओरल क्याभिटी भन्छ त्यसलाई, ओरल क्याभिटीको क्यान्सर हुने चाहिँ धेरै चान्स हुन्छ। कुनै गाँठो गिर्खा छ भने शरीर भागमा छ भने त्यसै बेला चाहिँ नजदिकको स्वास्थ्य चौकीमा या सम्बन्धित निकायमा संस्थामा या अस्पतालमा गएर सरसल्लाह लिनुपर्ने हुन्छ डाक्टरहरूसँग।
यहाँले क्यान्सरको बिरामी कस्तो कस्तो अवस्थाको देख्नु भएको छ? यो सुर्ती चुरोटहरूको बट्टामा जुन देखाउने गरिन्छ नि,
हजुर,
अथवा प्याकेटमा,
हजुर,
त्यो गिजाको अथवा गालाको
गालाको
घाँटीको,
हजुर हजुर,
त्यस्तो पेसेन्टहरू नेपालमा छन् है?
त्यस्तो पेसेन्ट त हामीले पनि धेरै भेटाएको छ, देखेको पनि त्यस्तो मैले नै हेर्दाखेरि ओपिडीमा बस्दाखेरि त्यो बिरामीले भनौँ न रुमाल यस्तो मुख छोपेको रहेछ है, अनि मैले सोद्धाखेरि के भयो भनेर होइन उहाँले रुमाल हटाउने बित्तिकै एकदमै पुरै त्यस्तै फोटोमा देखाए जस्तै देखेर यस्तो पनि घाउहरू बोकेर मान्छे अहिलेसम्म पनि बसिरहेछ कि।
अनि ऊ के उपचारको लागि आएको थियो?
उपचारको लागि आएको थियो।
कति वर्ष जतिमा उसले चुरोट खाएको अथवा सुर्ती चुरोट गरेको कति वर्ष जतिमा त्यस्तो भएको?
फिमेल थियो होइन, पेसेन्ट फिमेल थियो, उसले चाहिँ सुर्तीहरू खाने गर्थ्यो होइन, सुर्ती खाएको 10-12 वर्ष भयो थियो उसको।
त्यो महिलाको उमेर कति थियो?
उमेर आउँदाखेरि त्यो बेला चाहिँ 45 वर्ष थियो।
पछि उपचार भयो?
उपचार त अब जस्ट अब सर्भाइभल प्यालेटिभ उपचार भयो होइन, त्यसपछि अब 6 महिनासम्म बाँच्यो।
क्यान्सर भइसकेपछि विभिन्न स्टेज हुन्छ भन्छन्, त्यो स्टेजहरूको बारेमा बताइदिनु।
क्यान्सरको उपचार गर्दाखेरि अब सबभन्दा पहिला हामीले स्टेजिङको कुरा गर्छौँ, जस्तै कुन स्टेजमा छ, कहाँ छ, रोग स्थिति कस्तो छ त। अब जस्तै यसरी हेर्दाखेरि हामी 4th स्टेजसम्म क्यान्सरको स्टेजिङ गरिन्छ। त्यसमा 2nd स्टेजसम्म छ भने बिरामीलाई अलिकति निको पार्न चाहिँ धेरै सजिलो हुन्छ। अब 3rd-4th स्टेजमा छ भने 4th स्टेज भन्नाले लास्ट स्टेज भयो, लास्ट स्टेज भन्नाले त्यो चाहिँ क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिसकेको हुन्छ, त्यो बेला त्यो अवस्थामा चाहिँ निको पार्न चाहिँ एकदमै गाह्रो छ।
अनि उपचार कतिको महँगो छ?
अब क्यान्सरको उपचार त अब वास्तविकमा भन्यो भने महँगै उपचार पर्छ, किनभने पहिला त यसको चाहिँ डायग्नोसिस गर्नलाई नै महँगो पर्छ। जस्तै उदाहरणको रूपमा सिटी स्क्यान गर्नु पर्यो, एमआरआई गर्नु पर्यो, अब आजको सिचुएसनमा त पेट स्क्यान गर्नुपर्ने हुन्छ। जस्तै अब डायग्नोसिसकै कुरा गर्दाखेरि पेट स्क्यान नेपालमा चाहिँ एकदमै महँगो पर्दो रहेछ होइन, त्यसपछि चाहिँ अब बायोप्सीको पर्यो, त्यसपछि चाहिँ अब उपचारको कुरा आउँछ। उपचारमा कुन पार्टको हो, कुन ठाउँको हो, रोग हो, कुन अवस्थामा हो, त्यो अनुसार चाहिँ त्यो प्लानिङ हुन्छ। जस्तै अब ब्रेस्टकै कुरा गर्दाखेरि स्टेजिङमा गयो भने अब जस्तै अब अपरेसन गर्नु पर्यो, केमोथेरापी गर्नु पर्यो, सेक्नु पर्यो, रेडिएसन गर्नु पर्यो, त्यसपछि हार्मोन थेरापी भन्छौँ होइन हामी, त्यो चाहिँ 5-10 वर्षसम्म हार्मोन थेरापी खाइराख्नुपर्ने हुन्छ। अब यो टोटली कस्ट गर्दाखेरि क्यान्सरको उपचार महँगो नै पर्छ धेरै।
नेपालमा कहाँ कहाँ छ त उपचार चाहिँ यस्तो क्यान्सर?
नेपालमा चाहिँ मेन काठमाडौँमा अब भक्तपुर क्यान्सर अस्पताल छ, भक्तपुरमा नेपाल क्यान्सर हस्पिटल छ, हरिसिद्धिमा छ, त्यसपछि चाहिँ नेप क्यान्सर हस्पिटल भरतपुरको छ, प्राइभेटहरू पनि अब 2-4 वटा खोलिसकेछ, त्यसको उपचार चाहिँ जस्तै पूर्वाञ्चल क्यान्सर सेन्टर भनेर खोलेछ बिर्ता मोडमा होइन, त्यसै चाहिँ मणिपाल छ पोखरामा, त्यसै चाहिँ एउटा नेपालगञ्जमा पनि हालसालमा सुरु गरिएको हो, र अर्को चाहिँ वीर हस्पिटलमा पनि यसको चाहिँ सेन्टर एउटा डिपार्टमेन्ट छुट्टै छ।
यो सरकारले यो सुर्ती चुरोटबाट हुने क्यान्सर
हजुर
मा चाहिँ कतिको उपचारको लागि कतिको व्यवस्था गर्न सकेको छ?
नेपाल सरकारले यो क्यान्सर बिरामीहरूको लागि 1,00,000 जतिको सुविधा दिन्छ। अब यो 1,00,000 अरू रोगको लागि पनि हो होइन, त्यसमा पनि क्यान्सरको लागि पनि छ होइन, तर अब यो 1,00,000 रुपियाँले यो क्यान्सरको उपचार सम्भव छैन। एक दुईचोटि होइन अपरेसन गर्यो, केमोथेरापी गर्यो, त्यो पैसा त्यसैमा सिधिहाल्छ। त्यसै कारणले हामीले पनि यो नेपाल क्यान्सर सोसाइटीले पनि धेरै पटक होइन आवाज उठाएको थियो, यो चाहिँ क्यान्सर बिरामीको लागि नपुग्ने पैसा हो, सकेसम्म यसलाई चाहिँ अलिकति बढाउने हो कि भने 2,00,000 जाने हो कि 5,00,000 जाने हो, एउटा चाहिँ प्रपोजल चाहिँ यो सबै कुरा भयो थियो तर अहिलेसम्म केही नेपाल सरकारबाट त्यस्तो निर्णय आएको छैन.
यो जुन पीडा हुन्छ नि क्यान्सरमा अथवा परिवारको सम्पत्तिमा अथवा परिवारलाई दुःख हुन्छ नि यो बारेमा केही वर्णन गरिदिन सक्नुहुन्छ?
पहिला त के भन्थ्यो भने होइन क्यान्सर इज नो एन्सर, तर आजको समयमा चाहिँ क्यान्सर इज मोर एन्सर. क्यान्सर निको पार्न सकिन्छ सुरुमै उपचार गर्यो भने, तर यो पहिला पनि यो पनि थिएन. अब यस्तो छ कि क्यान्सर भन्ने बित्तिकै मान्छेलाई धेरै पीडा पर्छ. सबभन्दा पहिला त एउटा सुन्ने बित्तिकै परिवारमा टेन्सन हुने, अर्को चाहिँ पैसाको हिसाबले खर्च हुने, तेस्रो चाहिँ पैसा पनि गयो मान्छे पनि गयो, अर्को के रहेछ भने दुखाइको हिसाबले पनि यो चाहिँ एकदमै पेनफुल हुन्छ.
तपाईँले त 17 वर्षमा धेरै ठाउँ घुम्नुभयो, नेपाल देख्नुभयो, विभिन्न स्वास्थ्य शिविरमा जानुभयो. कहाँ यस्तो किसिमको समस्या धेरै छ सुर्ती चुरोट आदिको कारणले गर्दा क्यान्सर हुने, तपाईँको अनुभव के रह्यो?
क्यान्सरको बारेमा लक्षणहरू या क्यान्सर भएको बिरामीहरू चाहिँ रुरल एरियामा जस्तै जहाँ विकसित छैन, अविकसित छ, गरिबी छ, त्यो साइडमा चाहिँ एकदमै धेरै देखियो. जस्तै उदाहरणको रूपमा भनौँ भने सुर्खेत एरियामा पनि हामी धेरै गरे काम, त्यहाँ सुर्खेत साइडमा पनि उहाँहरूलाई वास्तवमा यो क्यान्सरको छोडिदिनु, उनीहरूलाई रोगको बारेमा पनि थाहा हुँदैन के रोग हो भनेर, फोक्सो क्यान्सरहरू धेरै भेटियो क्या उता पनि सुर्खेत साइडमा. अर्को चाहिँ सप्तरी जिल्लाको डाकेश्वरी नगरपालिकामा गत वर्ष जाँदाखेरि त्यहाँ पनि एउटा नगरपालिकामा 20-25 जना भेटाउनु, अर्को चाहिँ धनकुटातिर गए, धनकुटाको माथि सिद्धुवातिर गए, होइन सिद्धुवातिर पनि एक नगरपालिकामा एउटा चाहिँ क्याम्पमा एक दिन क्याम्पमा 25-30 जना क्यान्सर बिरामी लक्षण हेरिकन नै भन्न सक्ने यो क्यान्सर हो भनेपछि त्यस्तो त्यस्तोहरू बिरामीहरू पनि भेटिन्छ.
एउटा तपाईँ चिकित्सक हुनुहुन्छ, सुर्ती चुरोट खानेलाई सन्देश के छ त क्यान्सरसँग अन्तर सम्बन्धित गरेर? सुर्ती चुरोट, तम्बाकु अनि गुटखा यस्तो खानेहरूलाई सन्देश के छ यहाँको?
अब सबभन्दा पहिला म एउटा चिकित्सकको नाताले त्यसमा पनि क्यान्सर रोग विशेषज्ञको नाताले के भन्न चाहन्छु भने सुर्ती जन्य पदार्थ र यो धुम्रपानहरू शरीरको लागि एकदमै हानिकारक हो. यो एउटा मात्र क्यान्सर नभएर अरू रोग पनि नियन्त्रित आउन सक्छ, धेरै छिटो ज्यान लिन सक्छ, क्यान्सरै भयो, मुटुको रोग भयो, अरू रोगहरू लाग्न सक्छ. त्यसै कारणले यो धुम्रपान र यो सुर्तिजन्य पदार्थ भनेको एउटा खतरनाक जिन्दगी बर्बाद गर्ने रासायनिक तत्त्व हो एक नम्बर. अर्को चाहिँ सुर्तिजन्य पदार्थ या चुरोटले भनौँ न खर्चको पनि हिसाबले, होइन जस्तै एक दिन पर प्याकेट एक दिनको हिसाब 200 पर्यो भने कति 6,000 महिना मोटामोटीको 72,000 साल गयो. 72,000 सालमा बच्चालाई एउटा स्कुल फी पनि तिर्न सकिन्छ. अर्को चाहिँ चुरोट खाने घरमै बस्ने आफू पनि रिक्समा पर्ने र अरू बच्चाहरूलाई पनि धुवामा उनीहरूको जिन्दगीलाई उडाउने खेलवाड गर्ने भनौँ न त्यस्तो हुन्छ. त्यस कारणले धुम्रपान र सुर्तिजन्य पदार्थ त्याग्नु भयो भने तपाईँलाई एउटा यस्तो राम्रो परिवार पाउनुहुन्छ नम्बर वान. नम्बर दुई, पैसा सेफ हुने भयो, सबै हेल्दी हुने भयो र त्यो पैसाले मल्टिप्लाई गर्दाखेरि 12×72×20 भनौँ न होइन त्यो कति भयो, कति 14 लाख हुन गयो होइन मोटामोटी. त 14 लाखमा नै बच्चालाई इन्जिनियर या बच्चालाई के पढाउन सकिन्छ, त्यसलाई त्यो पैसाले धेरै काम हुन सक्छ, आफू पनि हेल्दी हुन्छ, परिवार पनि हेल्छ. त्यसै कारणले सकेसम्म धुम्रपान प्रयोगै नै गर्नु सुर्तिजन्य पदार्थहरू. यदि प्रयोग गर्नुहुन्छ भने त्यसलाई आजदेखि नै छोड्ने वचना गर्नु पर्यो.
महत्वपूर्ण र उपयोगी जानकारीका निम्ति बागमती प्रदेश भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालका अनुभवी मेडिकल अन्कोलोजिस्ट डाक्टर प्रभु प्रसाद शाहप्रति आभारी छौँ.
उहाँले भन्नुभए जस्तै धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थ र उत्पादनहरूको सेवनले फोक्सो श्वास प्रश्वासदेखि लिएर क्यान्सरसम्मको डरलाग्दो गन्तव्य हुँदै अन्तत अकाल मृत्युको मुखसम्म पुर्याउँछ. धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थहरूको सेवन दुर्व्यसन गर्ने बानीले सेवनकर्ता स्वयंलाई त क्यान्सर जस्तो दीर्घ रोग लगाएर मृत्युको मुखमा पुर्याउँछ, श्री सम्पत्ति पनि सकाउँछ, बालबच्चा परिवार र समाजलाई समेत असर पुर्याउँछ.
त्यसैले यस्ता पदार्थको सेवन दुर्व्यसन लत अम्मलले ल्याउने गम्भीर स्वास्थ्य समस्या र विकराल गरिबीबाट बस्नको निम्ति यसबाट हुने गम्भीर र दीर्घ रोगका बारेमा अत्यन्तै सचेत र सजग भएर धुमपान तथा सुर्तिजन्य वस्तु पदार्थको सेवन दुर्व्यसनबाट आफूलाई आजै अहिले नै बाट मुक्त गर्न जरुरी छ.
ल नानी बाबुहरू, आजको कक्षा धुमपान सुर्ती वस्तु र पदार्थको दुर्व्यसनको बारेमा.
सर, यो दुर्व्यसन खराब हो, तैपनि किन यसको उत्पादन आयात र बिक्री भइरहेछ होला?
स्वास्थ्यको नाश, सम्पत्तिको विदेशी मुद्राको नाश अझ आग लागि फोहोर गन्दा के हो के
ठिक भन्यो कर्म अनि ज्योतिले। त्यही भएर त यस्तो पदार्थ र वस्तुहरूको बिक्रीमा विभिन्न बन्देजहरू छन्।
जस्तै सर?
जस्तै 18 वर्ष मुनिकालाई बेच्न पाइँदैन, गर्भवती सुत्केरीलाई बेच्न पाइँदैन। बुझ्यौ?
बुझे सर।
अनि यस्तो वस्तु तथा पदार्थ भएको पुरिया र चुरोटको बट्टाहरूमा कम्तीमा 70% भाग सहित प्रष्टसँग देखिने गरी चित्राकृति सहित जोखिम दर्शाउने सूचना छाप्नु पर्छ। बुझ्यौ कि नै?
बुझ्यौ सर।
साथै आम संसारका सबै जस्तो माध्यमहरू रेडियो, टिभी, फ्लेक्स, ब्यानर र होर्डिङ बोर्ड मार्फत विज्ञापन र प्रबोधन गर्न कति पनि पाइँदैन।
कस्तो राम्रो कुरा।
त्यही त। अनि त्यसै गरी यस्तो वस्तु र पदार्थहरूको सेवन दुर्व्यसन देखिएको टिभी, फिल्म, सिनेमामा सब टाइटल गरेर वार्निङ सन्देश दिनै पर्छ। अनि अर्को कुरो, सार्वजनिक स्थानहरू र यातायातका साधनहरूमा धुमपान र सुर्ती वस्तु पदार्थको प्रयोग वर्जित छ। यी अनुशासनहरूको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम उजुर लाग्छ र दण्ड सजाय पनि हुन्छ। बुझ्यौ त तिमीहरूले?
बुझ्यौ सर।
अनि त्यति मात्र कहाँ हो र, राज्यले सुर्ती वस्तु पदार्थ र चुरोट बिडी उत्पादनमा स्वास्थ्य जोखिम कर बढाउने तर्फ पनि केही न केही गरिरहेको छ।
ओहो, कस्तो प्रष्ट हुने गरेर भन्नुभयो सर तपाईँले।
छलङ्गै भयो।
चुरोट सुर्तीजन्य पदार्थमा बढाउँदा राजस्व र कर, घर समाजमा घट्दै जान्छ रोग व्याधि र दुर्व्यसनको दर। नेपाल विकास अनुसन्धान प्रतिष्ठान र डीबीआई इकोलाक्सेस।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आज प्रस्तुत यस 11 भागमा हामीले सुर्तीजन्य वस्तु पदार्थको सेवनले हुने घातक रोग क्यान्सर र यसले स्वास्थ्य अनि आर्थिक पक्षमा पार्ने प्रभावका बारेमा छलफल गर्यौं।
आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेको विचार, आफ्नो पूरा नाम, ठेगाना र पालिका सहित हामीलाई फोन गरेर रेकर्ड गराउनुहोस् है।
कार्यक्रम मुक्तिका लागि जुक्तिका बारेमा सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ भने निशुल्क टोल फ्री आइभीआर नम्बरहरू क्रमशः एनटिसी फोन चलाउनेका लागि 1660100456 अर्थात् 1660010456 र एनसेल चलाउनेका लागि 9805072000 अर्थात् 9801572000 फोन गरेर रेकर्ड गराउनुहोस् है।
रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर यही निशुल्क टोल फ्री आइभीआर नम्बरमा हामीलाई श्रोता सहभागीले आफ्नो प्रतिक्रियाहरू रेकर्ड गराउनु भएको छ। यही क्रममा अब सुनौ कर्णाली प्रदेश कालीकोटबाट निरज शाहीले रेकर्ड गराउनु भएको यो प्रतिक्रिया।
नमस्कार, मेरो नाम निरज शाही, कालीकोटबाट। कार्यक्रम मुक्तिका लागि जुक्ति मैले भर्खर सुनेको थिएँ र त्यसको लागि हजुरले यो कार्यक्रम गर्नुभयो, हामी जनताहरूको लागि एकदमै सचेतनामूलक सन्देश रहेको छ भन्ने मलाई लाग्छ। धुम्रपानमा सुत्केरी जन्य पदार्थको कन्ट्रोल गर्नको लागि नेपाल सरकारले लगायत हजुर मिडियाहरूले एकदम राम्रो काम गरिरहनु भएको छ र नेपाल सरकारले यसको ट्याक्समा भर्खर इन्क्रिज गर्ने भनेको छ र यसको ट्याक्समा म्याक्सिमम इन्क्रिज गर्नुहोस् भन्ने हाम्रो धारणा, जनताहरूको धारणा रहेको छ र यो धुम्रपानमा सुत्केरी जन्य पदार्थको कन्ट्रोलको लागि सङ्घ प्रदेश स्थानीय सरकार तिन तहको सरकारले यसको ट्याक्समा इन्क्रिज गरेर अब सार्वजनिक ठाउँमा धुम्रपान गर्ने व्यक्तिहरूलाई कानुनको कडा भन्दा कडा सजाय गरियोस् भन्ने चाहन्छौ र हिन्दुस्तानको कडा जस्तो अनएजुकेटेड पिपुलहरूको हेर्नुमा एकदमै असर परेको छ र म्याक्सिमम युज गर्नेहरू पनि प्रमुखहरूले युज गरिरहेका छन्, त्यसरी यसको प्याक्समा इन्क्रिज गरियोस् भन्ने चाहन्छौ।
निरजी, रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्ति सुनेर महत्वपूर्ण सुझाव प्रतिक्रिया रेकर्ड गराउनु भएकोमा आभारी छौ।
अनि सहभागी श्रोता, तपाईँ पनि हामीलाई यसै गरी नियमित सल्लाह सुझाव पठाउँदै गर्नुहोस् है। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा आफ्नो पूरा नाम, पालिका, प्रदेश र जिल्ला पनि बताउनुहोस् है।
दसैँ आयो खाउला पिउला,
हो त, त्यो भन्दा अगाडि साबुन पानीले हात धोउला,
एकअर्का बीच भौतिक दूरी पनि कायमै राखौला,
भेटघाट जमघटलाई सकभर कम नै गरौला,
कतै निस्किनै परे नबिर्सिकनै मास्क र सेनिटाइजर लाउँदै गरौला,
यस्तो गरेपछि त म कोरोना कसरी आउला,
धत्त कोरोना, हामी त तिमीसँग छुट्टै बसौला। अनि यसपालिको चाडबाड कोरोनाबाट बच्दै बचाउँदै यसै गरी मनाउला।
सुरक्षित भएर सावधानीका साथ मनाऊ यसपालीको चाडबाड।
कोरोना भाइरस COVID-19 को महामारीबाट जोगियौं र जोगाऊ तपाईँ हाम्रो घर परिवार।
सहभागी श्रोता, अब भने रेडियो कार्यक्रम लहर मुक्तिका लागि जुक्तिको आजको यस 11 खण्डबाट बिदा माग्दै अर्को पल्ट अबको 2 सातापछि अर्को उपयोगी र महत्त्वपूर्ण सवाल सरोकार सहित आउनेछौँ।
छुट्टी हाल्नु अघि एउटा आग्रह, चाडबाडको आडमा आफ्नो स्वास्थ्य बिग्रने र बिगार्ने पदार्थहरूको सेवन दुर्व्यसन नगरौँ। सुर्ती, चुरोट, मादक पदार्थ जस्ता हानिकारक वस्तु पदार्थबाट आफूलाई टाढा राख्दै सुरक्षित र स्वस्थ रूपमा चाडबाड मनाऊ। फेरि पनि लोक पर्व बडा दशैं 2077 को शुभकामना। यति भन्दै यस कार्यक्रमबाट आजको लागि उत्पादन सहकर्मीहरू पवन, अनु, सरिता, यशोदा र प्रविधि सहकर्मी दिनेश सँगसँगै म उपेन्द्र
र म अचलालाई पनि बिदा दिनुहोस्। नमस्ते, नमस्ते।